यो रेडियो नेपाल हो। अब जनार्दन विष्टबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। भोटेकोशी नदीमा आएको बाढ़ीबाट तल्लो तटीय क्षेत्रका बजार तथा बस्तीहरू बगाउँदा ठूलो क्षति। अहिलेसम्म त्रिशुली नदीमा बाढ़ीले बगाएका तीनजनाको शव प्राप्त। उद्धारमा नेपाली सेना एवं प्रहरी सक्रिय। सेनाद्वारा 25 जनाको सकुशल उद्धार। प्रधानमन्त्री बालेन्द्र शाहद्वारा राष्ट्रिय विपद परिषदको बैठकमा प्रभावकारी उद्धारको निर्देशन। सरकारद्वारा रसुवा, नुवाकोट र धादिङलाई विपद संकटग्रस्त क्षेत्र घोषणा। प्रधानमन्त्रीद्वारा बाढ़ी प्रभावित क्षेत्रका सांसदहरूसँग परामर्श। समाचार अब विस्तारमा। भोटेकुसी नदीमा आएको बाढ़ीले रसुवा, नुवाकोट, धादिङ, गोर्खा र चितवनको तटीय क्षेत्रका बस्ती तथा राजमार्गहरूमा ठूलो क्षति पुर्याएको छ। तिब्बततर्फबाट आएको बाढ़ीले तल्लो तटीय क्षेत्रमा बजार तथा बस्तीहरू बगाउँदा ठूलो जनधनको क्षति भएको प्रारम्भिक अनुमान छ। अहिलेसम्म बाढ़ीमा परि ज्यान गुमाएका 3 जनाको शव फेला परेको छ भने 12 जना घाइतेहरूको उपचार भइरहेको छ। बाढ़ीमा हराइरहेकाहरूको खोजी तथा उद्धारमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीको टोली खटिरहेको छ। बाढ़ीमा फँसेकाहरूलाई आगो बालेर धुवाँ निकालेर आफ्नो स्थानको बारेमा जानकारी दिन राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सबैलाई आग्रह गरेको छ। भोटेकोशीमा बाढ़ीमा परि 3 जनाले ज्यान गुमाएका छन्। त्रिशुली नदी किनारामा 3 शव भेटिएका हुन्। जिल्ला प्रहरी कार्यालयका प्रमुख विपिन रेग्मीका अनुसार त्रिशुलीको किनारा सिम्बचौरमा 2 र कोलपुटारमा 1 शव फेला परेको हो। शवको पहिचान भने भएको छैन। बाढ़ीमा फँसेका 5 जनालाई उद्धार गरिएको छ। उनीहरूलाई भिदुर नगरपालिका 4 स्थित चक्रदेव अस्पताल पुर्याइएको छ। बाढ़ीले सड़क र पुल बगाएको त्रिशुली अस्पतालसँगको सड़क सम्पर्क विच्छेद भएको उहाँले जानकारी दिनुभयो। भोटेकोशी नदीमा अकस्मात आएको बाढ़ीमा परि 12 घाइतेहरूको जिल्ला अस्पताल धुन्चेमा उपचार भइरहेको छ। जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार गम्भीर घाइते भएका 2 थप उपचारका लागि हेलिकप्टर मार्फत काठमाडौँ ल्याइएको र सम्पर्कविहीन भएका तथा हराएका व्यक्तिहरूको खोजी भइरहेको छ। बाढ़ीबाट रसुवागढ़ी नाकास्थित नेपाल चीन क्षेत्रका बजार र बस्तीमा ठूलो क्षति भएको र विशेष गरी गोसाईकुण्ड गाउँपालिका 2 टिमुरे र घट्टेखोला बजार बढ़ी प्रभावित छ। प्रहरीका अनुसार टिमुरे बजार क्षेत्रका करिब 107 र घट्टेखोलामा 50 पूर्ण रूपमा क्षतिग्रस्त छन्। बाढ़ीबाट रसुवागढ़ी स्थित पालिका भवन, प्रहरी चौकी, भन्सार कार्यालय, सुक्खा बन्दरगाह र जलविद्युत गृहमा समेत क्षति पुगेको छ। यसैगरी रसुवागढ़ी जलविद्युत आयोजना पूर्ण रूपमा प्रभावित भएको र चिलिमे जलविद्युत आयोजनाको प्रवेशद्वार क्षेत्रमा असर पुगेको ले राष्ट्रिय प्रसारण लाइनमा समेत क्षति पुगेको छ। बाढ़ीले स्याप्रुबेसीदेखि रसुवागढ़ीसम्मको 18 किलोमिटर सड़क बगाएको छ। त्यस्तै 2 विद्युत गृहको पहुँच मार्गमा रहेका 2 पुल सहित त्रिशुली रसुवागढ़ी सड़क मार्गमा रहेको 2 पक्की पुल समेत बगाएको रसुवा जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिनुभयो। बाढ़ीबाट जिल्लाको उत्तर गया गाउँपालिकाको वडा नम्बर 4 र 5 स्थित नदी तटीय क्षेत्रका बजार र बस्ती प्रभावित भएको जानकारी दिँदै जिल्ला प्रहरी प्रमुख थापाले भेत्रावती बजारलाई समेत बाढ़ीले क्षति पुर्याएको बताउनुभयो। यसैबीच हामीसँग सम्पर्कमा हुनुहुन्छ अहिले संचार तथा सूचना मन्त्रालयका पदाधिकारी शिव थापा। उहाँ सूचना तथा संचार मन्त्रीसँग बाढ़ीग्रस्त क्षेत्रको भ्रमणमा हुनुहुन्छ। हामी उहाँसँग कुराकानी गर्दैछौ। शिवजी, हेलो, अहिले हामी सूचना तथा संचार मन्त्रालयका पदाधिकारी शिव थापाज्यूसँग कुराकानी गर्दैछौ। उहाँ संचार तथा सूचना प्रविधि मन्त्री डाक्टर विक्रम तिमिल सिन्हासँग बाढ़ी प्रभावित क्षेत्रको निरीक्षणको क्रममा हुनुहुन्छ। उहाँसँग सम्पर्क हामी पछि पनि प्रयास गर्नेछौ। अहिलेलाई लागौं बाँकी समाचारतर्फ। रसुवास्थित भोटेकोशी नदीमा आज आकस्मिक रूपमा आएको बाढ़ीमा परि 26 प्रहरी सम्पर्कविहीन भएका छन्। केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक अवि नारायण काफ्लेका अनुसार रसुवाको टिमुरे, स्याप्रुबेसी, सिमले र मैलुङमा रहेका युनिटका ती प्रहरी सम्पर्कविहीन भएका हुन्। बाढ़ीपछिको खोज तथा उद्धारका क्रममा नुवाकोट र धादिङमा 8 शव फेला परेको छ। बाढ़ीले भोटेकोशीको तटीय क्षेत्रका बस्ती, पुल लगायतका सड़क पूर्वाधारमा ठूलो क्षति पुगेको छ। क्षतिको विवरण संकलन गर्ने प्रयास भइरहेको छ। रसुवाको टिमुरे स्थित भन्सार कार्यालयमा कार्यरत 14 कर्मचारी सम्पर्कविहीन भएका छन्। रसुवा स्थित भोटेकोशी नदीमा आज बिहान आएको बाढ़ीपछि उहाँहरू सम्पर्कविहीन हुनुभएको हो। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले स्वर्णिम वाग्लेको सचिवालयका अनुसार रसुवा भन्सारमा कार्यरत 11 स्थायी कर्मचारी र 3 करारका कर्मचारी सम्पर्कविहीन भएका हुन्। रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक राजेन्द्र ढुङ्गाना सहित 25 कर्मचारी सम्पर्कमा आइसक्नु भएको छ। सो कार्यालयमा 4 करार र झेलादारी कर्मचारी रहेकोमा 1 सम्पर्कमा आएको बताइएको छ। रसुवा स्थित भोटेकोशी नदीमा आएको बाढ़ीबाट प्रभावित 25 नेपाली सेनाले उद्धार गरेको छ। प्रभावित क्षेत्रमा खटिएको सेनाको टोलीले रसुवाको टिमुरे र स्याफ्रुवेशी तथा नुवाकोटको त्रिशुली क्षेत्रबाट उनीहरूको उद्धार गरेको सैनिक प्रवक्ता राजाराम बस्नेतले जानकारी दिनुभयो। बाढ़ी प्रभावितको उद्धार र प्रतिकारका लागि सेनाको 6 र निजी क्षेत्रका 8 गरी 14 हेलिकप्टर प्रभावित क्षेत्रमा परिचालन गरिएको छ। ती हेलिकप्टरले आवश्यकता अनुसार घाइते तथा प्रभावितको उद्धार तथा राहतमा सहयोग पुर्याउनेछन्। सेनाले घाइतेको उपचारका लागि 2 शल्य चिकित्सक सहित 20 विशेषज्ञ चिकित्सकको टोली त्रिशुली स्थित मैथली ब्यारेकमा तैनात गरेको छ। त्रिशुली अस्पतालसँगको सड़क सम्पर्क टुटेपछि सेनाले ब्यारेकमा स्वास्थ्य सेवा दिन टोली खटाएको हो। यसैबीच हामी सम्पर्क गर्ने प्रयासमा छौ संचार मन्त्रालयका पदाधिकारी हुनुहुन्छ हामीसँग शिव थापा, उहाँ संचार मन्त्रीसँगै बाढ़ी प्रभावित क्षेत्रको निरीक्षणमा हुनुहुन्छ। शिवजी, यहाँ कहाँ हुनुहुन्छ अहिले? निरीक्षणको क्रममा कहाँ पुग्नु भएको छ यहाँको टोली? शिवजी, उहाँसँग हाम्रो सम्पर्क त्यति राम्रोसँग हुन सकेको छैन। शिवजी, हामीले सुनिरहनु भएको छ, उहाँसँग हामी सम्पर्क गर्ने पछि प्रयास गर्नेछौ। रसुवादेखि आएको बाढ़ीका कारण नुवाकोटको त्रिशुली बजार आसपासका करिब 60 घर बगाएको छ भने देवीघाट क्षेत्र प्रभावित भएको छ। बाढ़ी आएको पूर्व सूचना पाए लगत्तै त्रिशुली नदी आसपासका स्थानीयहरू सुरक्षित स्थानमा गएकोले हालसम्म मानवीय क्षतिको विवरण प्राप्त नभएको नुवाकोटका प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद रेग्मीले जानकारी दिनुभयो। उहाँका अनुसार क्षतिको विस्तृत विवरण आउन बाँकी छ। बाढ़ीले त्रिशुली बजारका केही घर र त्रिशुली नदीमा रहेका 2 पक्की पुल बगाएको छ। बाढ़ीबाट त्रिशुली र देवीघाट जलविद्युत आयोजना क्षतिग्रस्त भएको छ। त्यस्तै बाढ़ीले 25 क्षमताको सौर्य प्लान्टको 3 ब्लक र सब स्टेशन समेत बगाएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले भोटेकोशी बाढ़ीबाट प्रभावित भएकाहरूको उद्धार तथा राहतका गतिविधिलाई प्रभावकारी एवं समन्वयात्मक ढंगले सम्पादन गर्न सम्बन्धित निकायहरूलाई निर्देशन दिनुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा सम्पन्न विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदको बैठकमा प्रधानमन्त्री शाहले बाढ़ी प्रभावित क्षेत्र क्षतिको विवरण तथा उद्धार र राहतका लागि भइरहेका प्रयासबारे जानकारी लिएपछि उद्धार खोज तथा राहतका कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्न निर्देशन दिनुभयो। विपदको यस क्षणमा सबैलाई आफ्नो ठाउँबाट बाढ़ी प्रभावित क्षेत्रमा परिचालन हुन तथा प्रभावित नागरिकको उद्धार खोज र राहतमा जुट्न उहाँले आग्रह गर्नुभयो। यसैबीच हामी बाढ़ीग्रस्त क्षेत्रमा निरीक्षणमा रहेको टोलीका प्रतिनिधिसँग कुराकानी गर्ने क्रममा छौं र संचार तथा सूचना मन्त्रालयका निरीक्षण टोलीका एकजना सदस्य हुनुहुन्छ हामीसँग शिव थापा। शिवजी, यहाँ कहाँ पुग्नु भएको छ अहिले? उहाँसँग सम्पर्क गर्ने हामीले धेरै प्रयास गर्यौं तर प्राविधिक कारणवश सम्पर्क राम्रोसँग हुन सकेन। फेरि लागौं बाँकी समाचारतर्फ। प्रधानमन्त्री बालेन्द्र शाहले भोटेकोशी बाढ़ीबाट प्रभावित भएकाहरूको उद्धार तथा राहतका गतिविधिलाई प्रभावकारी एवं समन्वयात्मक ढंगले सम्पादन गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा सम्पन्न विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदको बैठकपछि संचारकर्मीसँग कुरा गर्दै नेपाली कंग्रेस संसदीय दलका नेता भीष्मराज आङदम्बेले बैठकले भोटेकोशी बाढ़ीपछि जोखिममा परेकाहरूको उद्धार कार्यलाई तीव्रता दिने निर्णय गरेको जानकारी दिनुभयो। बैठकले उपलब्ध सबै साधन स्रोत परिचालन गरी प्रभावित क्षेत्रका नागरिकको उद्धार तथा राहत कार्यलाई तीव्रता दिने निर्णय गरेको र हालसम्म 8 हेलिकप्टर परिचालन गरिएको जानकारी प्राप्त भएको पनि जानकारी दिनुभयो। घाइते तथा बिरामीको उपचारका लागि त्रिशुली स्थित सिभिल अस्पताललाई आवश्यक उपकरण सहित व्यवस्थित बनाउने विषयमा समेत बैठकमा छलफल भएको र तत्काल उद्धारका लागि धुन्चे त्रिशुली लगायतका क्षेत्रमा रहेका हेलिप्याड प्रयोग गर्ने निर्णय भएको पनि नेता आङदम्बेले जानकारी दिनुभयो। अब यसैबीचमा हामी सम्पर्क गर्ने प्रयास गरिरहेका छौँ सशस्त्र प्रहरीका प्रवक्ता नेत्र बहादुर कार्की हाम्रो सम्पर्कमा हुनुहुन्छ। प्रवक्ताज्यू
हजुर,
यो निकै नै दुःखद समाचार हामीले पढिरहेका छौँ र यो क्रममा चाहिँ यो ठुलो भोटेकोसीमा आएको बाढीले चाहिँ धेरै ठुलो जनधनको क्षति गरेको छ। राहत उद्धारको लागि चाहिँ यहाँहरू परिचालन भइरहनु भएको छ। पछिल्लो अवस्था उद्धारको के छ प्रवक्ताज्यू?
उद्धारको लागि धन्यवाद। अब यो दुःखद घटना छ, यसमा हामी संयमित भएर राहत उद्धार खोज तथा उद्धारका लागि खटिनु पर्ने र सही सूचनामा आधारित हुनुपर्ने अवस्था छ। हामीले सूचनाका लागि अब राष्ट्रिय विपद व्यवस्थापन प्राधिकरण, गृह मन्त्रालय, सशस्त्र प्रहरी बल, त्यसै गरी चाहिँ नेपाल प्रहरी, नेपाली सेना लगायतका आधिकारिक निकायको सूचनामा मात्र भर पर्नलाई अनुरोध पनि गर्छौँ। अब सशस्त्र प्रहरी अहिले करिब 1100 भन्दा बढी हाम्रो फिल्डमा खटिनु भएको छ, हामी हेलिकप्टरबाट पनि गइसकेका छौँ भने 5 डक्टर साहब सहितको 16 टोली हामीले नुवाकोटको लागि, सम्भव भए उहाँहरू रसुवा जानुहुन्छ, सम्भव भएन भने नुवाकोटमा बसेर सेवा गर्नुहुन्छ, त्यो टोली गइसकेको छ। कुकुर को 3 कुकुर सहितको एउटा स्क्वाड र 5 ड्रोन सहितको स्क्वाड पनि, ड्रोन स्क्वाड पनि हामीले पठाइसकेका छौँ भने फौजहरू प्रभावित भएको र हुन सक्ने नवलपरासी, सम्मनकन, चितवन, धादिङ र अब रसुवा र नुवाकोटमा त खटिने नै भयो, सबैतिर परिचालन भइसकेको अवस्था छ। अब दुःखद घडी छ, सबै त्यो प्रभावित हुन सक्ने क्षेत्रमा, तल्लो तटीय क्षेत्रमा पनि हामीले त्यहाँ सूचनाहरू जारी गरेर, माइकिङ गरेर, सम्बन्धित निकायहरू, पालिकाहरूसँग समन्वय गरेर स्थानीयहरूलाई सुरक्षित स्थानतर्फ जानलाई भनिसकेको अवस्था छ भने हाम्रो समकक्षी सुरक्षा निकाय सशस्त्र सीमा बल, भारतीय सशस्त्र सीमा बल SSBलाई पनि बिहानै अलर्ट गरेर उहाँहरूलाई पनि भारततर्फको स्थानमा सजग गराउन भनिसकेका छौँ। अब हाम्रा सशस्त्र प्रहरीका कर्मचारीहरू अब क्षति हाम्रो तर्फ के कस्तो भएको छ भन्ने विषय अझै एकिन आउन बाँकी छ, तर हाम्रा 13 कर्मचारीहरू अहिलेसम्म सम्पर्कमा आउनु भएको छैन। उहाँहरूलाई सम्पर्कमा ल्याउने र उहाँहरूको खोजी गर्ने कोसिस भइरहेको छ। 5 हाम्रा कर्मचारीहरू चाहिँ हामीहरूले भर्खरै मात्र आधा घन्टा अगाडि हेलिकप्टर मार्फत उद्धार गरिसकेका छौँ भने अन्य व्यक्तिहरू जो उद्धारको पर्खाइमा हुनुहुन्थ्यो उहाँहरूलाई पनि हेलिकप्टर मार्फत 4 काठमाडौँ ल्याउने र अरूलाई पनि गर्ने कार्य पनि गृह मन्त्रालयको नेतृत्वमा निरन्तर चलिरहेको छ। अब अहिले बेनीघाटमा पनि भर्खरै मात्रै विपद व्यवस्थापन तालिम शिक्षालय सशस्त्र प्रहरीको कुरिनटारको टिमले 2 शवहरू त्यहाँ फेला पारेर निकालेको अवस्था छ भने उद्धार कार्य जारी छ। मैले अहिले यति अपडेट गरेँ सर।
प्रवक्ताज्यू, अनि यो अहिलेको यो परिस्थितिमा चाहिँ यहाँहरूले समन्वयात्मक ढङ्गले नेपाली सेना, नेपाल प्रहरीसँग कसरी काम गरिरहनु भएको छ? जस्तै मानौ अहिले कतिपय ठाउँमा चाहिँ मानिसहरू चाहिँ एकदमै फँसिरहेको अवस्था छ, उनीहरूले यहाँहरूलाई सम्पर्क गर्नु पर्यो भने कसरी सम्पर्क गर्ने, त्यस्तो मेकानिजम के बनाउनु भएको छ? जस्तै केही अगाडि चाहिँ राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले चाहिँ मानिसहरूलाई आगो बाल्नु, धुवा आएको देखेपछि हामी उद्धारमा आउन सक्छौँ भन्ने खालको एउटा सूचना पनि जारी गरेका छ सशस्त्र प्रहरीले।
विपद न्यूनीकरण, जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले खाता संस्थाको रूपमा काम गरिराख्नु भएको छ, त्यहाँ हाम्रो कर्मचारीहरू समन्वयको लागि हुनुहुन्छ, त्यहाँ समग्रमा हाम्रा कर्मचारीहरू सबै मिलेर NDRRMAबाट ती सूचनाहरू जारी भइरहेका छन्। भर्खरै 5 अगाडि पनि यहाँले हेर्नुभयो होला, हाम्रा सम्पर्क नम्बरहरू सबै सहित विपद व्यवस्थापन प्राधिकरणले एउटा सूचना पनि जारी गरेको छ र हामी पनि त्यो सूचना हामीले पनि जारी गरिसकेका छौँ सम्पर्क गर्ने व्यक्तिहरूको सबैको, र हामीलाई यो प्रवक्ताको नम्बरमा हाम्रो 11-14 अनि डिओसी 1-2-3-4 नम्बरहरूमा जति पनि आछ यहाँ आएका उद्धारका लागि सम्पर्कमा आउनु भएकोहरूको लागि हामीहरूले उद्धार खोज तथा उद्धार टोलीहरू तत्काल पठाएर यथासम्भव काम गरिरहेको अवस्था छ सर।
हस्, धन्यवाद यहाँलाई। उहाँ हुनुहुन्थ्यो नेत्रबहादुर कार्की, सशस्त्र प्रहरीका प्रवक्ता। उहाँले हामीलाई अहिलेको उद्धारको अवस्थाबारे जानकारी दिनुहुँदै र सँगसँगै उहाँले 1114 र 1234 यो दुईवटा नम्बरहरूमा सम्पर्क गर्नको लागि पनि प्रभावितहरू या बाढीमा फँसेकाहरूलाई आग्रह गर्नुभएको छ। यसैबीचमा हामी नुवाकोटतर्फ जान चाहन्छौ र अहिले नुवाकोटको यो बाढी प्रभावित क्षेत्रको निरीक्षण भ्रमणमा रहिरहनुभएका संचार मन्त्रालयका टोलीका सदस्यसँग हामी कुराकानी गर्ने अघिदेखि प्रयास गरिरहेका छौँ। हामीसँग शिव थापा हुनुहुन्छ। शिवजी, हामी उहाँसँग सम्पर्क गर्ने प्रयासमा छौँ। संचार तथा सूचना मन्त्रालयका पदाधिकारीहरूको एउटा टोली त्यसतर्फ नुवाकोटतर्फ निरीक्षण भ्रमणको लागि परिचालन भएको छ र हामीले सो टोलीका सदस्यहरूसँग कुराकानी गर्ने प्रयास गरिरहेका छौँ त्यहाँको पछिल्लो अवस्थाका बारेमा। र यसबीचमा हामी हाम्रा संवाददाताहरूसँग पनि प्रत्यक्ष सम्पर्क गर्ने प्रयास गरिरहेका छौँ। र यसैबीचमा सरकारले आपतकालीन व्यवस्थापनका लागि प्रभावित जिल्लाका विपद व्यवस्थापन समितिलाई तत्काल रकम पठाउने निर्णय गरेको छ। हामी कुराकानी गर्दैथ्यौं, सम्पर्क गर्दैथ्यौं निरीक्षणको टोली शिव थापासँग। उहाँ हुनुहुन्छ संचार तथा सूचना मन्त्रालयका टोलीका सदस्य। शिवजी, हामीलाई जानकारी भए अनुसार यहाँहरू निरीक्षण भ्रमणको लागि नुवाकोट पुग्नु भएको छ, यो बाढी प्रभावित क्षेत्रको। हजुर, पछिल्लो अवस्था के छ त, यहाँले के देख्नु भएको छ?
केही समयमा त्रिशी पुग्छौँ, हामी जाँदैछौँ। अब क्षतिको विवरणहरू आइसकेको छैन, उद्धार कार्य जारी छ। जहाँ जहाँबाट हामीलाई सूचना प्राप्त भएको छ त्यो सूचनाहरू चाहिँ हामीले सेना मार्फत अन्त सबै ठाउँमा सर्कुलेसन गरेर उद्धार कार्य चलिरहेछ है।
भनेपछि यहाँहरूको टोलीमा को को हुनुहुन्छ त? मन्त्रीज्यू पनि हुनुहुन्छ
टोलीमा? हाम्रो संचार मन्त्रीज्यू, नुवाकोट क्षेत्र नम्बर 1 को निर्वाचित सांसद पनि हुनुहुन्छ। उहाँ नुवाकोट 2 को निर्वाचित सांसद अच्युत लामी छानेज्यू हुनुहुन्छ अनि हामी छौँ। हामी हाम्रो टोली जाँदैछ त्यहाँ।
हसिपछि धन्यवाद यहाँलाई, हामी यहाँसँग पछि पनि सम्पर्क गर्नेछौँ र त्यहाँको
पछि हाम्रो अर्को संचार मन्त्रालयबाट बिहानै हाम्रो संचारसँग सम्बन्धित सबै कुराहरू हामीले सर्कुलेसन पनि गरेका छौँ। घटनाको जानकारी पाउने बित्तिकै मन्त्रीजीले गृह मन्त्रालयमा र प्रधानमन्त्री कार्यालयमा गएर उसका सबै विवरणहरू उहाँले बताउनु पनि भएको छ र इमर्जेन्सी मिटिङहरू पनि बसेको थियो अनि हामीले हाम्रो सम्पूर्ण निकायहरूमा भनेका छौँ। अब नेपाल टेलिकम एनसेलबाट पनि धेरै यो सूचनाको कुराहरूमा त्यहाँ केही सेवाहरू निशुल्क सेवाहरू प्रदान गरेको पनि हामीले भनेका छौँ। यही नै छ है।
हस्, धन्यवाद। उहाँ हुनुहुन्थ्यो शिव थापा, संचार मन्त्रालयको एउटा टोली जो अहिले बाढी प्रभावित क्षेत्रको निरीक्षणका लागि त्रिशुलीतर्फ गइरहेको छ। यसै क्रममा हामीसँग अहिले कुराकानी गर्न मुक्ति तिवारी हुनुहुन्छ। मुक्तिजी, हाम्रो संवाददाता हुनुहुन्छ। मुक्तिजी, यहाँ नवलपरासी सुस्ता क्षेत्रतर्फको अवस्था, यो बाढीले त्यतातर्फ कस्तो प्रभाव पारेको छ, तपाईँको पछिल्लो अवस्था के छ बताउनुहोस् न।
हजुर हजुर
मुक्तिजी,
हजुर,
बाढीले त्यतातिर त्यस क्षेत्रतर्फ पारेको प्रभाव कस्तो छ, त्यो बाढी त्यहाँसम्म पुगेको अवस्था हो होइन बताउनुहोस् त।
त्यतिखेर म चाहिँ ठ्याक्कै सुस्ताबारीको चाहिँ झोलुङ्गे पुलबारी
सुस्ताबारी
सुस्ता पारी नागरिकहरूलाई चाहिँ यतिखेर चाहिँ सुरक्षा निकायको सहयोगमा चाहिँ सुस्ताबारी सार्ने काम भइरहेको छ। ठुलो संख्यामा सुस्तावासीहरू बालबालिका सहित महिला वृद्धहरूलाई सुरक्षित स्थानमा सार्ने भनेर लगभग बिहानैदेखि तयारी गरिए पनि भर्खरै सुस्तावासीहरू चाहिँ पारी सुस्ताबाट झोलुङ्गे पुल हुँदै वारी ल्याएर उहाँहरूलाई स्थानान्तरणका लागि प्रयास भइरहेको छ। वारीपट्टि रहेका दुईवटा सरकारी विद्यालयहरूमा उहाँहरूलाई व्यवस्थापन गर्ने भन्ने कुरा चाहिँ केही बेर अगाडि मैले प्रमुख जिल्ला अधिकारी दीपक राज नेपालजीलाई पनि मैले सम्पर्क गरेको थिएँ. उहाँहरूलाई चाहिँ करिब करिब 2000 भन्दा बढी जनसङ्ख्याहरू वारी आइसकेको भन्ने जानकारी प्राप्त भएको छ र केहीलाई चाहिँ आफन्तीको घरमा जानुभएको र केहीलाई चाहिँ दुईटा विद्यालय र अन्य खाली ठाउँहरूमा चाहिँ सुरक्षित स्थानमा चाहिँ स्थानान्तरण गरिराखेको यहाँ दृश्य देख्न सकिन्छ. म ठ्याक्कै यो अहिले पुलको नजिकै छु सुस्तावारी. अहिले पनि मैले देखिरहेको छु सुस्ता पारीबाट चाहिँ पुल हुँदै आफ्ना सामानहरू सहित बोकेर पशु चौपायाहरू सहित नागरिकहरू अहिले वारी आउने क्रम जारी रहेको छ.
हस् धन्यवाद यहाँलाई. उहाँ हुनुहुन्थ्यो हाम्रा नवलपरासी संवाददाता मुक्ति तिवारी. उहाँले सुस्ता पारीका बासिन्दा जो जोखिममा छन् उनीहरूलाई चाहिँ सुस्तावारी ल्याइएको कुरा गर्नुभयो र 2000 संख्यामा सुरक्षित स्थानतर्फ ल्याइएको कुरा गर्नुभयो. र यसै बीचमा हामीसँग नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेत सम्पर्कमा हुनुहुन्छ. उहाँसँग हामी कुराकानी गर्नेछौ. प्रवक्ताज्यू, हामीले यो खासमा निकै नै दुःखद घटना भएको छ. बिहान 9 बजे जो यो भोटेकोसी नदीमा आएको तिब्बत तर्फबाट आएको बाढीले धेरै ठूलो क्षति पुर्याएको आकलन गर्न सकिन्छ. धेरै जनधनको क्षति भएको देख्न सकिन्छ र नेपाली सेना एकदमै उद्धारमा खटेको पनि देखिन्छ र कतिपय उद्धारहरू सफलतापूर्वक गरेको पनि देखिन्छ. यहाँले यो टोटल घटनाको गम्भीरता अर्थात् त्यसको यो गम्भीर प्रकृतिको कस्तो खालको छ र यहाँहरूले कसरी उद्धारको संयोजन गरिरहनु भएको छ भन्ने बारेमा एक्चुअली भन्नुहोस् न.
अब यसमा चाहिँ विशेष गरी यो उद्धारको लागि गृह मन्त्रालयमा यो चाहिँ सबै नेपाल सरकार र सुरक्षा निकायहरूको समन्वयात्मक रूपमा चाहिँ कार्य भइरहेको छ. यो पनि गृह मन्त्रालयमा त्यसलाई चाहिँ एकदमै तराको सबैको अवस्था छ. त्यसै गरी यता नेपाली सेनाको हेलिकप्टरको हकमा चाहिँ अहिले नेपाली सेनाको 7 हेलिकप्टरहरू उक्त क्षेत्रमा चाहिँ उद्धारको लागि खटिएको अवस्था छ र हालसम्म 29 उद्धार गरिएको अवस्था र त्यो सँगसँगै प्राप्त भएको विभिन्न खबरहरूको आधारमा पनि यो हेलिकप्टरहरूलाई सम्बन्धित इलाकाहरूमा पठाई उद्धार कार्य गरिरहेको अवस्था छ.
हजुर, भनेपछि यहाँले 7 नेपाली सेनाको हेलिकप्टर परिचालन भएको कुरा गर्नुभयो. सँगसँगै ह्युमन रिसोर्सहरू यहाँहरूको उद्धारकर्ताहरू चाहिँ कतिको संख्यामा परिचालन कसरी समन्वय गर्नु भएको छ त?
अब विशेष गरी ह्युमन रिसोर्सेसको सम्बन्धमा हाम्रो चितवन, धादिङ, नुवाकोट र रसुवा सबै जिल्लाहरूबाट फौजहरू परिचालन भएको अवस्था छ भने त्यो सँगसँगै काठमाडौँबाट विशेष तालिम प्राप्त जनशक्तिहरू पनि उक्त क्षेत्रमा उद्धारको लागि खटिएको अवस्था छ र त्यो सँगसँगै नेपाली सेनाको यो वीरेन्द्र सैनिक अस्पतालबाट पनि सर्जन सहितको मेडिकल टिम अहिले चाहिँ यो त्रिशुलीको मैथिली क्याम्प स्थित इलाकामा जुन यो घाइतेहरू हुनुहुन्छ उहाँहरूको चाहिँ उपचारमा लागि परिरहेको छ. त्यसै गरी थप मेडिकल टिम पनि काठमाडौँबाट जाने क्रममा रहेको छ.
प्रवक्ताज्यू, खासमा चाहिँ अब अहिले नेपाल प्रहरी र सशस्त्र प्रहरीहरूसँग पनि हामीले कुराकानी गर्यौँ. उहाँहरूको चाहिँ कतिपय अवस्थामा आफ्नै पोस्टहरू चौकीहरू पनि प्रभावित भएको बगाएको अवस्था छ. नेपाली सेनाको हकमा चाहिँ नेपाली सेनाको ब्यारेक भनौँ या पोस्ट भनौँमा क्षति पुगेको त्यस्तो कुनै जवानहरू हराएको त्यस्तो घटना केही छ कि छैन?
अब इनिसियल यो पोस्टहरूमा भएको क्षतिको सम्बन्धमा हामीले खबर संकलन कार्य गरिरहेका छौँ र विस्तृतमा जानकारी प्राप्त भएपछि यहाँहरूलाई खबर गर्नेछु.
हस् धन्यवाद. उहाँ हुनुहुन्थ्यो नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेत. हामीलाई नेपाली सेनाले गरिरहेको पछिल्लो उद्धारको अवस्था बारेमा जानकारी दिनुहुँदै उहाँले जानकारी दिनुभए अनुसार नेपाली सेनाको कमाण्डमा अहिले 7 हेलिकप्टर परिचालन भइरहेको छ र उहाँहरूले अहिलेसम्म 29 सकुशल उद्धार गरिसक्नु भएको छ. अब बाँकी समाचार. विश्व स्वास्थ्य संगठन WHO-ले रसुवाको भोटेकोसी नदीमा आज बिहान आएको बाढ़ीका पीड़ितलाई आवश्यक स्वास्थ्य तथा राहत सामग्री पठाउन लागेको छ. संगठनले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहतासँग कुराकानीपछि 1000 पुग्ने आधारभूत औषधि र स्वास्थ्य उपकरण पठाउन लागेको स्वास्थ्य मन्त्रालयले जनाएको छ. साथै 24 स्क्वायर मिटरको 15 आपतकालीन टेन्ट पनि प्रभावित क्षेत्रमा पठाउन लागि जनाएको छ. मन्त्रालयले बाढ़ी प्रभावितका लागि काठमाडौँ स्थित वीर अस्पताल र ट्रमा सेन्टरमा 100 आपतकालीन शैया छुट्याइएको जनाएको छ. साथै हालसम्म 3 घाइतेलाई उद्धार गरी काठमाडौँ ल्याइसकिएको पनि जनाएको छ. साथै काठमाडौँ स्थित संघीय अस्पताल, रक्त संचार केन्द्र, बागमती तथा गण्डकी प्रदेशका स्वास्थ्य मन्त्रालय, नेपाल रेडक्रस, लायन्स, नेपाल स्काउटसँग पनि आपतकालीन स्वास्थ्य सेवाका लागि समन्वय भइरहेको जनाइएको छ. चीनको स्वशासित क्षेत्र तिब्बतबाट भोटेकोशी र त्रिशुलीमा ठूलो बाढ़ी आएको जनाउँदै जल तथा मौसम विज्ञान विभागले तटीय क्षेत्रका सर्वसाधारणलाई सतर्कता अपनाउन अनुरोध गरेको छ। विभागको बाढ़ी पूर्वानुमान शाखाले रसुवा र नुवाकोटका सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह गर्दै तटीय क्षेत्रमा जोखिम बढ़ेको बताएको छ। बाढ़ी पूर्वानुमान शाखाका प्रमुख विनोद पराजुलीले बाढ़ी मुगलिनसम्म पुग्न सक्ने भएकोले नुवाकोट, धादिङ र चितवनका तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गर्नुभयो। तिब्बततिरबाट रसुवागढ़ीमा आएको बाढ़ीमा परेकाको उद्धारका लागि सेना र निजी हेलिकप्टर सहित सुरक्षा निकायका सबै संयन्त्र परिचालन गरिएको रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारले जानकारी दिनुभएको छ। प्रमुख जिल्ला अधिकारी परियारका अनुसार रसुवागढ़ीमा 3 निजी र 2 नेपाली सेनाको हेलिकप्टर उद्धारमा खटिसकेका छन्। 81 आएको बाढ़ीले कति क्षति पुर्याए भन्ने विवरण आइ नसकेको उहाँले जानकारी दिनुभयो। भोटेकोशी नदीमा आएको बाढ़ीले 11 हाइड्रो पावर, 405 र 25 मेगावाट सोलर गरी कुल 430 मेगावाट विद्युत प्रणाली बाहिर गएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ। प्राधिकरणले एक सूचना जारी गरी त्यस क्षेत्रका प्राधिकरणका उत्पादन, प्रसारण र वितरणसँग सम्बन्धित रसुवागढ़ी, चिलिमे, त्रिशुली 3A, त्रिशुली बी हब, 220 केबी सब स्टेशन, त्रिशुली तथा देवीघाट जलविद्युत केन्द्र एवं विभिन्न वितरण संरचनामा क्षति पुगेको जनाएको छ। रसुवाको भोटेकोशी नदीदेखि आएको बाढ़ीका कारण रसुवा जिल्लाको उत्तर गया गाउँपालिका क्षेत्रमा रहेका अधिकांश जलविद्युत आयोजना र त्रिशुली नदी आसपासमा रहेका घरहरू प्रभावित भएका छन्। गाउँपालिकाका अध्यक्ष माधव अर्यालका अनुसार नदी तटीय क्षेत्रका आयोजनाका संरचना, गाउँपालिकाको कार्यालय र नजिकका घरहरू प्रभावित भएका छन्। सो क्षेत्रमा पूर्व सूचना प्राप्त भए पनि सूचनाको 15 बाढ़ीले प्रहार गर्न थालेको र केन्द्र सरकारको सम्बन्धित निकायलाई उद्धारका लागि आग्रह गरिएको उहाँले बताउनुभयो। सम्भावित विपद तथा आपतकालीन अवस्थालाई ध्यानमा राख्दै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्र सक्रिय बनाएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले आपतकालीन स्वास्थ्य सेवा तथा उद्धार व्यवस्थापनका लागि नेपाल रेडक्रस, लायन्स क्लब, नेपाल स्काउट, बागमती र गण्डकी प्रदेशका स्वास्थ्य मन्त्रालय, काठमाडौँ स्थित संघीय अस्पताल तथा रक्त सञ्चार केन्द्रसँग आवश्यक समन्वय भइरहेको जानकारी दिनुभयो। अविरल वर्षापछि आएको आकस्मिक बाढ़ीका कारण रसुवाको भोटेकोशी क्षेत्रमा विद्युत उत्पादन, प्रसारण तथा वितरण प्रणालीका महत्वपूर्ण संरचनामा क्षति पुगेपछि विद्युत आपूर्ति बन्द गरिएको छ। बाढ़ीका कारण जनधनसँगै घर, सड़क, पुल तथा विद्युत संरचनामा समेत ठूलो क्षति पुगेको प्रारम्भिक जानकारी प्राप्त भएको छ। नेपाल विद्युत प्राधिकरण नुवाकोट वितरण केन्द्रका प्रमुख राजकुमार रमणका अनुसार बाढ़ीका कारण रसुवा भोटेकोशी क्षेत्रमा प्राधिकरणसँग सम्बन्धित विभिन्न जलविद्युत आयोजना, प्रसारण संरचना, सब स्टेशन तथा वितरण प्रणालीमा क्षति पुगेको, क्षतिको विस्तृत विवरण संकलन भइरहेको र क्षतिग्रस्त संरचनाको अवस्थाबारे प्राविधिक टोलीले अध्ययन गरिरहेको प्राधिकरणले जनाएको छ। तिब्बती क्षेत्रबाट भोटेकोशी नदीमा 81 आएको बाढ़ीले ती जलविद्युत आयोजनाहरू प्रभावित भएका हुन्। भोटेकोशी नदीमा तिब्बततर्फबाट ठूलो बाढ़ी प्रवेश गरेपछि सम्भावित जोखिमलाई ध्यानमा राख्दै राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले 3 प्रमुख सड़क खण्डमा यात्रा नगर्न आग्रह गरेको छ। प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार पृथ्वी राजमार्ग, गल्छी नुवाकोट रसुवा स्याफ्रुबेसी सड़क तथा मुगलिन नारायणगढ़ सड़कमा तत्काल यात्रा नगर्न र नगराउन भनेको हो। बाढ़ीका कारण नदीको बहाव बढ़ेको तथा सड़क खण्डमा पहिरो, कटान र डुबानको जोखिम बढ़न सक्ने भएकोले सवारी सावधानी अपनाउन आग्रह गरिएको प्राधिकरणले जनाएको छ। प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीबाट प्रभावितको उद्धार तथा राहतका लागि सबैलाई साथमा लिएर अघि बढ़न सरकारसँग आग्रह गर्नुभएको छ। बैठकको आकस्मिक समयमा सांसदहरूले भोटेकोशी र त्रिशुली नदी किनारका बस्तीहरूमा ठूलो संख्यामा नागरिकहरू उद्धार र राहतको प्रतीक्षामा रहेको उल्लेख गर्नुहुँदै त्यसका लागि सरकारका सबै संयन्त्र, स्थानीय सरकार र नागरिक समाज एकसाथ परिचालित हुनुपर्ने बताउनुभयो। बाढ़ीका कारण विभिन्न जलविद्युत आयोजना तथा भौतिक संरचनाहरूमा क्षति पुगेका कारण नदी किनारका बस्तीहरूसँगको सम्पर्क विच्छेद हुँदा उद्धार तथा राहत सामग्री पुर्याउने काम थप चुनौतीपूर्ण भएकोले समयमै चुनौतीको पूर्वानुमान गरी प्रभावकारी कदम चाल्न पनि सांसदहरूले सरकारको ध्यान आकर्षण गराउनुभयो। त्यस्तै सांसदहरूले भोटेकोशीको मुहानमा रहेको हिमताल फुट्ने क्रम जारी रहेको र पुनः बाढ़ीको सम्भावना रहेको भन्ने सूचना आइरहेको हुनाले चीन सरकारसँग समेत समन्वय गरी सूचनाहरू लिन र पूर्व तयारीका कामहरू गर्न ध्यान आकर्षण गराउनुभयो। नेपाल दूरसंचार कम्पनी लिमिटेडले रसुवागढ़ीमा आएको बाढ़ीबाट प्रभावित क्षेत्रका बासिन्दाका लागि टेलिफोन एसएमएस तथा इन्टरनेट सेवा निशुल्क गरेको छ। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले बाढ़ी प्रभावित क्षेत्रका बासिन्दाका लागि निशुल्क टेलिफोन तथा इन्टरनेट सुविधा तत्काल उपलब्ध गराउन निर्देशन दिनुभएको थियो। नेपाल टेलिकमले सो क्षेत्रका बासिन्दालाई हालका लागि दुई दिनसम्म अनलिमिटेड भोइस सेवा, प्रतिदिन 2 GB डेटा तथा 50 SMS निशुल्क उपलब्ध गराउने भएको नेपाल टेलिकमका प्रवक्ता कमल छानेले जानकारी दिनुभयो। टेलिकमले आजै बाढ़ी प्रभावित क्षेत्र तथा आसपासका सेवाग्राहीलाई सावधानी अपनाउन आग्रह गर्दै एसएमएस मार्फत निरन्तर जानकारी गराइरहेको छ। नेपाल टेलिकमका अनुसार बाढ़ीका कारण रसुमा 2 र नुवाकोटमा 5 गरी 7 टावरमा क्षति पुगेको प्रारम्भिक विवरण प्राप्त भएको छ। टावर तथा सेवा पूर्वाधारको मरमत सम्भारका लागि नेपाल टेलिकमको टोली प्रभावित क्षेत्रमा खटिसकेको छ। विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूले भोटेकोशी बाढ़ीका कारण उत्पन्न विषम परिस्थितिमा नागरिकको जीवन रक्षा र उद्धारलाई प्राथमिकतामा राखेर अघि बढ़न सम्बद्ध निकायलाई आह्वान गर्नुभएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सामाजिक सञ्जालबाट यस कठिन घड़ीमा प्रभावित नागरिकको जीवन रक्षा र उद्धारलाई पहिलो प्राथमिकतामा राखेर जिम्मेवार ढंगले अघि बढ़न पार्टीका सम्पूर्ण नेता, सदस्य तथा सुवेक्षकहरूलाई आह्वान गर्नुभएको छ। सभापति लामिछानेले जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थानमा जान, जोखिमपूर्ण क्षेत्रमा नबस्न स्थानीय प्रशासन तथा सुरक्षा निकायका निर्देशन पूर्ण रूपमा पालना गर्न अनुरोध गर्नुभएको छ। उहाँले विपद सम्बन्धी सूचना प्राप्त गर्दा आधिकारिक सरकारी निकाय, स्थानीय प्रशासन, सुरक्षा निकाय तथा विश्वसनीय संचार माध्यमबाट प्राप्त सूचनालाई विश्वास गर्न आग्रह गर्नुभएको छ। नेपाली कंग्रेसका सभापति गगन कुमार थापाले रसुवामा अप्रत्याशित र आकस्मिक रूपमा आएको ठूलो बाढ़ीका कारण स्थिति गम्भीर र चिन्ताजनक बनेको बताउनुभएको छ। उहाँले सामाजिक सञ्जाल फेसबुक मार्फत विपदको अवस्थामा भोटेकोशी त्रिशुली नदीको तल्लो तटीय र आसपासको क्षेत्रमा उच्च सतर्कता अपनाउन र सुरक्षित रहन सबैलाई आग्रह गर्नुभएको छ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रसुवामा आएको बाढ़ीले गरेको ठूलो क्षतिप्रति दुःख व्यक्त गर्नुभएको छ। अध्यक्ष ओलीले सामाजिक सञ्जाल मार्फत भोटेकोशी र त्रिशुलीमा आएको नदीमा बाढ़ीको बहाव बढ़ेकोले रसुवा, नुवाकोट, धादिङ र चितवनका नदी किनारका बासिन्दालाई सुरक्षित स्थानमा बस्न उहाँले आग्रह गर्नुभएको छ। नेपाल कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले पनि सामाजिक सञ्जाल फेसबुक मार्फत रसुवाको भोटेकोशी नदीमा आज बिहान तिब्बत तर्फबाट ठूलो बाढ़ी आएको खबरले अत्यन्त दुखित र चिन्तित भएको बताउनु भएको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब एउटा अन्तर्राष्ट्रिय प्रसंग। पाकिस्तान इन्स्टिच्यूट अफ मेडिकल साइन्सेसको स्त्रीरोग वार्डमा आगलागी हुँदा कम्तीमा 14 नवजात शिशुको मृत्यु भएको प्रहरीले जनाएको छ। सुरक्षाका कारण नाम नछाप्ने शर्तमा प्रत्यक्षदर्शीहरूले अस्पतालको तेस्रो तलाको स्त्रीरोग वार्ड क्षेत्रमा स्थानीय समयअनुसार बिहान लगभग 6:40 आगलागी भएको जनाएका छन्। उनीहरूका अनुसार त्यहाँ नवजात शिशुहरूलाई राखिएको थियो। अब समाचारको अन्त्यमा प्रमुख समाचार एकपटक फेरि। भोटेकोशी नदीमा आएको बाढ़ीबाट तल्लो तटीय क्षेत्रका बजार तथा बस्तीहरू बगाउँदा ठूलो क्षति। उद्धारमा नेपाली सेना एवं प्रहरी सक्रिय, सेनाद्वारा 29 सकुशल उद्धार। प्रधानमन्त्री बालेन्द्र शाहद्वारा राष्ट्रिय विपद परिषदको बैठकमा प्रभावकारी उद्धारको निर्देशन। सरकारद्वारा रसुवा, नुवाकोट र धादिङलाई विपद संकटग्रस्त क्षेत्र घोषणा। र प्रधानमन्त्रीद्वारा बाढ़ी प्रभावित क्षेत्रका सांसदहरूसँग परामर्श। रेडियो नेपालबाट 3 समाचार सकियो। अब हाम्रो अर्को समाचार 4 सुन्न सक्नुहुनेछ। हस्त, नमस्ते।